सोचछ लक्ष्य छ निश्चित गन्तव्य छ सत्य छ निर्विक छ मनमा विश्वास छ गीत छ संगीत छ उत्साहको रंग छ खोज छ खबर छ अनि आफ्नो पान छ रेडियो भिजन
रेडियो भिजन तपाईको रेडियो तपाईकै आवाज
नमस्कार हरेक सिजन रेडियो भिजन 91.6 मेगाहर्ज सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई साप्ताहिक कार्यक्रम स्पर्शमा प्राविधिक कक्षबाट कविताजीसँगै म कार्यक्रम प्रस्तुता पर्वत स्पर्शको हार्दिक स्वागत छ। तपाईँ हामीलाई रेडियो भिजन 91.6 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.radiovision.com.np अनि हाम्रो पात्र एप्लिकेशनभित्र छिरेर रेडियोहरूको लिस्टमा रेडियो भिजन सर्च गरेर पनि संसारको जुनसुकै ठाउँमा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ। तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने पनि चिन्ता गर्नु पर्दैन। अब तपाईँले कार्यक्रम स्पर्शलाई प्रत्येक साता कार्यक्रमको फेसबुक पेज स्पर्शमा हामीले राखेको लिङ्कमा क्लिक गरेर डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। त्यसै गरी रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com पनि कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुन्छ। हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट कृतिहरूको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौं। आज भनौं तपाईँहरूको यो रात्रिकालीन बसाइलाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौं। जस अन्तर्गत आजको श्रृङ्खलामा हामी साहित्यकार मनोहर काफ्लेको कथा आमाको मजेत्रोको वाचन गर्नेछौ। इमाटोल ललितपुर वडा नम्बर 16 बस्नुहुने मनोहर काफ्ले छन्द कविता व्यङ्ग लेख कथा तथा उपन्यास लेख्नमा रुचि राख्नुहुन्छ। उहाँका धेरै कथाहरू आफ्नै ब्लग काफ्लेदाई.blogspot.com पनि राखेको छु भनेर मलाई जानकारी गराउनु भएको छ। दुईवटा उपन्यासहरू तयार गरेर प्रकाशनको तयारीमा रहनुभएका साहित्यकार मनोहर काफ्लेको कथा आमाको मजेत्रोको आज वाचन हुँदैछ। आमाको मजेत्रोभित्र कस्तो विषयवस्तु पाउन सकिन्छ भन्ने प्रश्नमा साहित्यकार मनोहर काफ्ले भन्नुहुन्छ,
आमाको मजेत्रो कथा एउटा मनोविश्लेषणात्मक कथा हो। यसमा आमाको महत्व दर्शाइएको छ। जो सन्तानहरू आमादेखि टाढा छन्, आमालाई समयमा भेट्न जाँदैनन्, तिनीहरूलाई पनि इङ्गित गरेर गरिएको छ यो आमाको मजेत्रोलाई आधार मानेर आमाले ओढ्न गरेको मजेत्रो। त्यसमा कति महत्व हुन्थ्यो, आमाले धेरैवटा कामको लागि त्यो युज गर्नुहुन्थ्यो। त्यसको बाद मिठो लाग्थ्यो, त्यो सायद मैलो नै किन नहोस् त्यो मजेत्रो, तर त्यो आमाले प्रयोग गरेको भएर आमाको स्पर्श, आमाको माया, आमाको ममता त्यहाँ टाँसिएको हुन्थ्यो। त्यो त्यतिखेर त्यति धेरै महत्व हुँदैन थियो, तर अहिले आमाको वियोग पछाडि सन्तानहरूलाई त्यसको महत्व जलजली याद आउँदो रहेछ। त्यही दर्शाउन खोजिएको छ यो कथाले।
आमाको मजेत्रो कथा एकदमै व्यावहारिक अनि यथार्थ जस्तो छ। के यो वास्तविक जीवनमा घटेको अथवा वास्तविक जीवनमा आधारित घटना हो?
यो एउटै बसाइमा लेखेर चित्याएको कथा हो र मेरो आफ्नै कथा हो। यो आफैसँग सम्बन्धित भएको भएर म लेख्दा लेख्दै धेरैचोटि भावुक पनि भएको छु। यो यहाँ उल्लेख भएको सानो वास्तवमा मलाई सानोमा सानो नै भन्ने गर्नुहुन्थ्यो। यहाँ उल्लेख भएको किम्बुको रोड बोर्ड भनिन्थ्यो, त्यहाँ किम्बुको बोर्डमा हाम्रो गाउँतिर इस्कुस लगाइन्थ्यो, त्यही उल्लेख गरिएको छ। किम्बु भन्ने सायदै त्यो हाम्रो आफ्नै लोकल नाम राखेको होला सायदै।
कथाका अलावा तपाईँ उपन्यास कविता पनि लेख्नुहुन्छ, तपाईँ पुस्तक प्रकाशन बारे के सोच बनाउँदै हुनुहुन्छ या प्रकाशन गर्नुभएको छ वा छैन सम्पूर्ण श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न मनोहरजी।
पुस्तक प्रकाशन गर्ने सन्दर्भमा प्रकाशन गर्ने विचार छ, एउटा कथा संग्रह अनि एउटा दुईटा जति लघु उपन्यास अनि दुईटा जति पूर्णकालीन उपन्यास तयारी अवस्थामै छ। यो बारेमा कुरा गर्न पठाएको पनि हो प्रकाशन गृह प्रकाशकहरूलाई, तर उहाँहरूको अनुसार अलिकति नाम चलेका पुराना लेखिरहनु भएका कि प्रकाशन गरिरहनु भएका साहित्यकारका कृतिहरू मात्रै हामी अहिले हालमा छाप्छौँ भन्ने जस्तो कुरा गर्नुभएछ। त्यसै कारणले अलिकति चिनुन् पाठकहरूले पनि आफ्नो कथाको गहिराई मूल्याङ्कन गरून् भनेर कति अनलाइन साहित्यिक पत्रिकातिर पनि हालेका छु, आफ्नै ब्लग स्टमा राखेका छु, अरू कति ल्यापटपको फाइलमा पनि राखेका छु, कति आवश्यक पर्न सके त्यसको प्रकाशन गर्न भनेर सुरक्षित राखेका छु।
लेखनको अलावा विदेशी भाषा विशेष गरी लिपि सिक्नमा रुचि राख्नुहुने साहित्यकार मनोहर काफ्लेको कथा आमाको मजेत्रोको वाचन अब सुरु हुन्छ। आमाले मलाई कहिले ठुलो देख्नु भएन, म ठुलो भइसकेको थिएँ। आमाको नजरमा जहिले पनि म सानो नै थिएँ। सायद आमाले मलाई कहिले ठुलो भएको देख्न चाहनु भएन, ठुलो यस मानेमा कि उचाइ लम्बाइ मोटाइ आदि। आमाले सोच्नु हुँदो हो म ठुलो भएँ भने काखमा अटाउँदिन, मलाई सुमसुम्याउँदै मेरो कपाल कुनै दिन पाउनुहुन्न, म रुँदा मेरो आँखासम्म आमाको हात पुग्दैन, म भाग्दा भाग्दै दौडेँ भने मलाई आमाले भेट्नु हुँदैन। रेस उठ्दा तथानाम गाली गरेको म पचाउन सक्दिनँ, सायद यिनै कारणहरूले होला आमा मलाई बढेको हुर्केको हेर्न चाहनुहुन्न, मलाई सानो नै भएको देख्न चाहनुहुन्छ, त्यसैले त मेरो बोलाउने नाम नै सानो राखिदिनु भएको थियो। म जन्मिँदा आमा पनि रुनुभएको थियो अरे, म जन्मिएकोले या औँसीको रातमा जन्मिएकोले, खुसीले हो या बिस्मातले, आमाको आँसुको स्पर्श त्यति बेला पनि पाएको थिएँ, अनुभूति भएको थियो त्यही आमाको ओर्ने मजेत्रोबाट। मलाई नुहाइदिएर त्यही मजेत्रोले बेरेर सँगै सुताउनु भएको थियो, छातीमा टाँसेर न्यानो पार्नु भएको थियो। बाहुनले न्वारण गर्नुभन्दा पहिले आमाले नाम राखिसक्नु भएको थियो, सानो भनेर बोलाउनुहुन्थ्यो, फुलाउनुहुन्थ्यो, डुलाउनुहुन्थ्यो र खेलाउनुहुन्थ्यो, मेरै नामको गीत रचेर गुनगुनाउनुहुन्थ्यो, मेरो बारेमा सोचेर होला टोलाउनुहुन्थ्यो, किनकि म औँसीको रातमा जन्मेको थिएँ। म कनी कुथिए आमा भन्न सक्ने भएको थिएँ, आमाको आँखामा आँसु थिए, लडी लडी लड्थेँ, उठ्दै उठ्दै लड्थेँ। लोरी गाउनुहुन्थ्यो, घरको खाबोमा नाम्लोले बाँधेर पिङ बनाइदिनु भएको थियो, त्यो नाम्लोको डोरीमा पुरानो तन्नाको चारकुना बाँधेर बनाएको पिङमा म सुती सुती पिङ खेल्थेँ। आमा मिठो भाकामा गीत गुनगुनाउँदै सुताउनुहुन्थ्यो। आमाले उडेको मजेत्रो उडाइदिनुहुन्थ्यो। त्यही मजेत्रोको सुवासमा म सुत्थेँ। त्यहाँ आमाको आँसुको स्पर्श थियो, म न्यानो महसुस गर्थेँ, मिठो निन्द्रा लाग्थ्यो। म स्कुल जाने भएँ। मलाई स्कुलको लागि तयार गर्नुहुन्थ्यो, मुख धोइदिनुहुन्थ्यो। उही मजेत्रोले मुख पुछिदिनुहुन्थ्यो, सिगान आउँदा पुछिदिनुहुन्थ्यो। पुछ्ने टालो मजेत्रो हुन्थ्यो, त्यही मजेत्रोले पिठ्यौमा बाँधेर स्कुलसम्म पुर्याइदिनुहुन्थ्यो। फर्किँदा पन्ध्रबाट पानीको गाग्रो लिँदै फर्किनुहुन्थ्यो। त्यही मजेत्रोले कम्मरमा बाँधेर गाग्रीको पिँध अड्याउनुहुन्थ्यो। मजेत्रोले कम्मरमा बाँधेकोले पानी बोकेर उठ्न हिँड्न आमालाई सजिलो हुन्थ्यो। खाना पकाउँदा समात्ने टालो पनि त्यही मजेत्रो हुन्थ्यो। टाउको दुख्दा टाउकोमा बाँध्ने पनि त्यही मजेत्रो थियो र चिसो हात पुस्ने पनि त्यही थियो। म स्कुलबाट आएर आँगनमा दिशा गरिदिन्थेँ। आमाले तातो पानीले धोइदिएर पुस्ने पनि त्यही मजेत्रो थियो। गाईको बाछा डोर्याउन होस् या बाख्राको पाठो थुन्न, आमाको मजेत्रो नै प्रयोग हुन्थ्यो। आमाले नुहाएर भिजेको शरीर छोप्ने या चिसो कपाल पुस्न र सुकाउन सबै मजेत्रोको नै भूमिका थियो। जेठाजु ससुरासँग जम्का भेट हुँदा कपाल छोप्ने या घाँस काट्न रुख चढ्दा रुखमा अडिनलाई हाँगामा बाँध्ने आमाको त्यही मजेत्रो थियो। त्यसैले एकछिन आमासँग बस्न पाउँदा पनि खेल्दै कुकु भनी लुकामारी खेल्न प्रयोग हुने त त्यही आमाको मजेत्रो हुन्थ्यो। म आमाको मजेत्रोले कुकु भनी मुख छोप्थेँ र आमाले मजेत्रो तान्दै हाहा देखी भन्नुहुन्थ्यो। मेरो गाउँको स्कुलमा केवल चार कक्षासम्म मात्र पढाइ हुन्थ्यो। पाँच कक्षा र त्यहाँभन्दा माथि पढ्न करिब 15 किलोमिटर जति टाढा हिँड्नु पर्थ्यो। घरबाट सधैँ हिँडेर त्यति लामो बाटो ओहोर दोहोर गर्न सम्भव थिएन। म र मेरा दुईजना दाजुहरू चार कक्षाबाट एकैचोटि पाँचमा उत्तीर्ण भएका थियौँ रे। तर आमाले स्कुलको हेड सरलाई भनेर मलाई चाहिँ चारमै फेल गराउन लगाउनु भएको रे, किनकि म आमाको आँखामा सानो थिएँ रे। आमाले मलाई आफ्नो आँखाबाट टाढा राख्न नचाहनु भएको रे। तर यो विषयलाई लिएर म धेरै रोएको थिएँ। म पनि दाईहरूसँगै टाढाको स्कुल जान्छु भनेको थिएँ। आमालाई मुर्कीले धेरै कुटेको थिएँ, भुइँमा लडीबुडी गरेर हातखुट्टा चलाएको थिएँ। आमा मेरो आक्रमण सही राख्नुभयो, प्रतिकार गर्नुभएन। सायद ग्लानी भएर पो हो कि केवल आँसु खसाल्दै रुन्चे आँसु हाँसिराख्नुभयो। मलाई बुझाउन कोसिस गरिरहनु भयो कि म सानै छु। म थाकेर रुँदै आमाको काखमा निदाउन पुगेछु। आमाले त्यही मजेत्रोको छेउ पानीमा भिजाएर मेरो अनुहार पुछिदिनु भयो। मलाई माया गरेर ओछ्यानमा सुताइदिनु भयो र झिङ्गाहरूले मेरो निद्रा नबिगारुन् भनेर त्यही मजेत्रो ओढाइदिनु भयो। म कलेज पढ्ने भइसकेको थिएँ तर अझै पनि थिएँ सानो, केवल आमाको नजरमा। महिना दिनभन्दा एक दिन पनि धेरै आमाबाट टाढा बस्न सक्दिनँ थिएँ र पुगिजान्थेँ गाउँ। आमाको काखमा, आमाको सामिप्यमा लुटुपुटु हुन्थेँ आमासँग। आमा आँसु खसाल्न थाल्नुहुन्थ्यो तर मेरो आँखा छलेर लुकेर मजेत्रोले आँसु लुकाउनुहुन्थ्यो। मेरो आँखाबाट त लुक्थ्यो तर त्यही मजेत्रोको सुवास मलाई धेरै मनपर्थ्यो। तानेर मुख छोप्थेँ, सुक्थेँ, टोक्थेँ, थाहा भइहाल्थ्यो लुकेको आँसु। मलाई मनपर्थ्यो आमा रुएको आँसु खसाएको र त्यही मजेत्रोको आँसुले हातभरि मुखभरि स्पर्श गरेको। म विश्वविद्यालयबाट छुट्टीमा घर जाँदा आमा बाटो हेरेर बसिरहनु भएको हुन्थ्यो। मेरो मनपर्ने काँक्रोको खल्पी बोतलमा हालेर झ्यालको बाहिरपट्टि घाम लाग्ने ठाउँमा नबिग्रियोस् भनेर सुकाउनुहुन्थ्यो र सानोलाई मनपर्छ भनेर बारीमा फलेका अम्बा त्यही मजेत्रोको छेउमा बाँधेर ल्याइदिनुहुन्थ्यो। म आमालाई हेर्दै कुप्पो कुप्पो खान्थेँ। आमा सन्तोषको सास फेर्नुहुन्थ्यो। म यसरी नै आमाको साथ सधैँ चाहिरहन्थेँ। बाटो बिराउँदा होस् या कुनै खुसी साँट्नका लागि म आमाको साथ सदा सदा चाहिरहन्थेँ।
आमा भन्दै रुन पाओ बिराउँदा बाटो मुटु दुख्दा छुन पाओ एक मुठी माटो एक मु आमा भन्दै माथि माथि रोपेको छु फल फराउने झन्डा छु फर फराउने झन्डा मैले टेक्ने जमिन ठुलो आफ्नै प्राण भन्दा मैले टेक्ने जमिन ठुलो आफ्नै माटो राख्ने आमाको त्यो अर्थी आत्मा भन्दा निकै प्यारो म जन्मेको धरती आमा भन्दै रुन पाऊँ बिरा
आदरणीय श्रोता तपाईँ सुन्दै हुनुहुन्छ हरेक सिजन रेडियो भिजन 91.6 मेगाहर्जको रात्रिकालीन प्रस्तुति कार्यक्रम स्पर्श सुनिरहनु भएको छ र कार्यक्रम स्पर्शमा प्राविधिक कक्षमा कविता हुनुहुन्छ त्यसै गरी तपाईँहरूको आवाजमा साथ दिनको लागि म पर्वत स्पर्श छु हामी दुईजनाको साथ तपाईँले पाइरहनु भएको छ आजको श्रृङ्खलामा हामी साहित्यकार मनोहर काफ्लेको कथा आमाको मजेत्रोको वाचन गरिरहेका छौँ तपाईँले हाम्रो कार्यक्रम सुन्न छुटाउनु भयो भने विभिन्न माध्यमबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ तपाईँले कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com मार्फत त्यसै गरी नेपाली अडियो बुक एप्लिकेसनभित्र कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुन्छ त्यहाँबाट तपाईँले सुन्न अनि डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यसै गरी कार्यक्रम स्पर्शलाई तपाईँले शुक्रबार कुनै पनि समयमा फेसबुक लाइभ मार्फत पनि सुन्न सक्नुहुन्छ बारीको किम्बुको रुखमा इस्कुस लटरम्म फलेको हुन्थ्यो आमा मलाई इस्कुस टिप्न लगाउनुहुन्थ्यो मलाई रुखमा चढ्दा होसियारीका साथ चढ मजाले दह्रो हाँगामा समात कम्मरमा सुरक्षाको लागि यो बाँध भनेर उही मजेत्रो थमाउनुहुन्थ्यो उही बच्चालाई हराएको जस्तै हराउनुहुन्थ्यो गाली गर्नुहुन्थ्यो म त्यही मजेत्रोमा इस्कुस जम्मा गरी बाँधेर रुखबाट तल झारिदिन्थे पल्ला घरकी पुरेतिनी आमै मलाई देखेर भन्ने गर्नुहुन्थ्यो ए सानो बाबु त कहिले आउनुभयो हामी त सानो भनेर बोलाउँछौँ तर धेरै ठुलो भइसक्नु भएछ यो सुनेर सायद मेरी आमालाई रिस उठ्दो हो पोहोर साल आमालाई भेट्न जाने निदो गरेँ आमासँग भेटघाट नभएको पनि 10 वर्ष हुन लागेछ फोनमा त कुराकानी भइ नै रहन्थ्यो तर सधैँ कहिले आउँछस् मलाई भेट्न भन्दै आमा भावुक हुनुहुन्थ्यो मलाई थाहा थियो कि आमा आँसु खुसाल्न थाल्नु भएको छ र मजुत्रोले आँसु रोक्न कोसिस गर्दै हुनुहुन्छ मलाई आफ्नै व्यवहारले चापेर यत्तिका वर्षसम्म आफ्नै आमालाई भेट्न जान नपाएको नजिकै भए त भेट्न जान पनि त्यति गाह्रो नहुने थियो तर हिँडेको 4 दिनको दिन मात्र गाउँको घर पुग्ने हुनाले नभेटेको यत्तिका वर्ष हुन गएको योपालि चाहिँ पक्कै आउनेछु दसैँको जमरा राखे हुन्छ एउटा खसी पनि ठिक्क पारे हुन्छ म बुहारी र नाति नातिना गरी 4 जना आउँदैछौँ पक्का यसपालि चाहिँ मैले यताबाट फोनमा भनेको थिएँ टिकट कन्फर्म नगरी तेरो के भरोसा आमाले उताबाट आशंका गर्नुभएको थियो
हमको यार दर दर फिराया यार ने
टिकट अनुसार म घरमा पुग्ने दिन दशैंको महाअष्टमी भन्दा दुई दिन अघि यानि पञ्चमीको दिन हुँदो रहेछ। हामी हिँड्नुपर्ने दिन भनेको घटस्थापनाको अर्को दिन अर्थात् प्रतिपदाको बेलुका। घटस्थापनाको दुई दिन अघिसम्म आमासँग बोलेको थिएँ र भनेको थिएँ हामीले आउँदा ल्याउने सबै सामान किनिसक्यौँ। आमालाई बुहारीले सुतीको साडी ढाकाको चोलो आदि किनेर प्याक गरिसकेकी छ। अरू सबैलाई केही न केही चिनो त ल्याउनै पर्यो। आमा मक्ख हुनुभएको थियो र भन्नुभएको थियो तिमीहरू मात्र आइपुग्छ, मलाई केही चाहिँदैन, मात्र तेरो बुहारी र बच्चाहरूको अनुहार देख्न पाइन्छ। हिँड्ने दिन प्रतिपदाको बिहानै फोन गरेँ। जवाफमा आमाको स्वास्थ्यमा सुधार नभई झन् सेलाइन पनि पास नभइरहेको अवस्था भन्ने जवाफ आयो। म अत्तालिएँ। मेरो हम्साले ठाउँ छोड्यो, आमाको अनुहार देख्न पाउँदिन कि भन्ने लाग्यो। म फोनमै भक्कानिएर रोएछु। दाईहरूले हौसला दिँदै भन्नुभयो जे हुने भइहाल्छ, अब बेलुका त हिँडिहाल्छस्, हामी जसरी पनि त नआइपुगिन्जेलसम्म बचाउने कोसिस गर्छौँ, अरू त भगवान्को मर्जी। अब त मेरो पनि आमाको मुख हेर्ने आश झिनो मात्र रह्यो। म गलिसकेको थिएँ, आँखामा धेरै आँसु ओगटेर बसेको थिएँ। आमालाई भेटेर सबै छताछुल्ल बनाउँछु बगाउँछु भन्ने सोचेको थिएँ। कतै आमा आमा रहे पनि नरहे पनि जानु त पर्ने नै थियो। मैले आफूलाई डरो बनाउनु थियो। मैले आफैसँग भने आमा बित्नु भएको खबर हिँड्नुभन्दा अघि सुनियो भने बाटोमा खानपिन गर्न अप्ठ्यारो हुने, त्यसैले जे हुनु छ भइहाल्छ यो सोचेर अब फोन पनि नगर्ने र उताबाट आएमा पनि नउठाउने हिसाबमा तिनवटै मोबाइल साइलेन्टमा राखेर लगेजको तलपट्टि राखेँ। बाटोमा खानपिना गर्न अप्ठ्यारो हुने, त्यसैले जे हुनु छ भइहाल्छ यो सोचेर अब फोन पनि नगर्ने र उताबाट आएमा पनि नउठाउने हिसाबमा तिनवटै मोबाइल साइलेन्टमा राखेर लगेजको तलपट्टि राखेँ। बेलुका हिँड्नु सट्टा दिउँसै घरबाट निस्क्यौँ। अब त हामीलाई फोन पनि आउने छैन र आफन्तले पनि भेटेर खबर सुनाउने छैनन्। निर्धारित समयमा यात्रा सुरु भयो। सानो छोरीले उफ्रिँदै र नाच्दै हाँस्दै र हँसाउँदै बाटोभरि पीडा बिर्साइदिइन्। बाटो छोटो हुँदै गयो। दिनभरि त बाहिर मान्छे हेर्दै दृश्यहरू अवलोकन गर्दै छोरीलाई चलाउँदै र हँसाउँदै गयो। राति चक्कमन्न भएपछि भने विभिन्न शङ्का र उपशङ्काले घेर्दथ्यो। श्रीमती र म जसो तसो मन बुझाउँदै यात्रा तय गरिरहेका थियौँ। यात्रामा छोरालाई माछा या मासु अनिवार्य चाहिने, त्यही अनुसार हामी पनि खाँदै भुलिँदै र जाँदै थियौँ। अब यात्राको चौथो दिन 4 बजेतिर गाउँको घरमा पुगिन्छ। आमालाई भनेर श्रीमतीले हर्लिसको सिसी र केही राम्रो खालको बिस्कुट सदरमुकाममा किनिदिइन्। अब अर्को गाडी चढेर 3 घन्टामा नै घरमा टुप्लुक्क पुगिन्छ, आमासँग भेट हुन्छ। यति वर्षको अन्तरालपछि आमालाई भेट्दा अँगालो हालेर रुन मन लाग्छ होला। सोच्न पनि नभ्याउँदै आँसु छछल्किने जमर्को गर्यो।
बाटो मुटु दुख्दा छुन पाओ एक मुठी माटो एक मुठी माटो आमा भन्दै रुन पाओ रुपे कुछ फल फराउने झंडा ओ छाती माथि रुपे कुछ फल फराउने झंडा मैले टेक्ने जमीन आफ्नै प्राण भन्दा मैले टेक्ने समय ठुलो
हिँड्ने अघिल्लो दिन दाईको छोरालाई भनेको याद आयो, काका सदरमुकाम आएपछि फोन गर्नु, हामी गाडी लिएर लिन आइपुग्छौँ। तर फोन गर्ने आँट आएन। मनमा त विभिन्न आशंकाले घेरिरहेको थियो। यदि आमा तलमाथि हुनुभएको रहेछ भने तिनीहरूले बाटोमै सुनाइहाल्छन्। तीन घण्टा अगाडि सुन्नुभन्दा बरु उहीँ गएर सुन्ने। सरप्राइज दिने पापा छोरीले तितो स्वरमा भने त्यसै गर्ने निदो भयो। सदरमुकामबाट एउटा सानो गाडी रिजर्भ गरेर गाउँ हिँडियो। बाटोभरि केटाकेटीको मन बहलाउने न्यूमा आफै मन बहलाउन कोसिस गरिरहे। छोराछोरी नयाँ ठाउँ हेर्न पाएकोमा दङ्ग छन्। म भने भावशून्य अवस्थामा थिएँ। जति जति घर नजिक हुँदै आउँछ उति उति ढुकढुकी बढिरहेको थियो। श्रीमती पनि गुपचुप गाडीको बाहिरपट्टि रुखहरू पछाडि कुदिरहेको हेर्दै थिइन्। कहिले मेरो अनुहारमा पुलुक्क हेर्थिन्, सायद मेरै बारेमा सोचिरहेकी होलिन्। बाटोमा चिनेका मान्छेहरू भेटिए, परेबाट हात उठाए, टेम्पो रोक्ने दुस्साहस गरिन। मनमा तर्क वितर्क शङ्का आशंकाले डेरा जमाइ नै रह्यो। बाँस झ्याङ र रुख बढेकोले घर छुट्याउन झन्डै हम्मे हम्मे भयो। परेबाट घरमा देखेको दृश्यले म अवाक्क भएँ। टेम्पो ड्राइभर गनगन गर्दै थियो। अघि काफ्लेको घर भनेको भए भइहाल्थ्यो। घरमा तीनजना दाजुहरूले सेतो लुगा लगाएर बाहिर बसिरहनु भएको रहेछ। बाटैबाट डाको छोडेर रुन मन लाग्यो। म त सम्हालिएँ, आँसु सम्हालिएनन्, छोडिदिए बग्न, बगिरहे धेरै बेर। आज चार दिन भयो फोन गरेको थियो त तपाईँहरूले फोन नै उठाउनु भएन। तपाईँहरू हिँड्नुभन्दा अघि नै आमा बित्नुभयो, भाउजू भन्दै हुनुहुन्थ्यो। कपाल खौरिएर सेता कपडामा क्रियापुत्री भएर बसियो। छोराले मोबाइल निकालेर सबैमा 30-35 मिसकल आएको रहेछ भन्दै सुनाउँदै थियो। 13 दिनको काम सिद्ध्याएर घर फर्कने तर्खर गर्दा भाउजूले भन्नुभएको सुने, आमाले प्रयोग गरेका कपडाहरू केही छन्, नाति नातिनाहरूलाई हुन्छ होला। म उत्सुक भएँ। मेरा नजरले आमाले प्रयोग गरेका कपडाहरू खोज्न थाल्यो। धेरै रहेछन्। हेर्दै गएँ। कपडा स्पर्श गर्दा आमासँगै लुटपुटिएको झझल्को आयो। अनुहारमा लगाएँ। 39 वर्ष अगाडिको सुवास पाएँ, तर मैले खोजेको कपडा चाहिँ पाइनँ। सायद भाउजूहरूले निकालिसक्नु भएछ क्यारे। त्यो थियो मेरी आमाले प्रयोग गर्ने गरेको उही मनचित्रो। आँसुले भिजेको, सिगान पुस्ने, आमाले पेरेको, ममता कोमलता स्नेह टाँसिएको उही पुरानो मैलो आमाको मनचित्रो। आदरणीय श्रोताहरू, यतिन्जेलसम्म हामीले वाचन गरेको कथा साहित्यकार मनोहर काफ्लेको कथा आमाको मजेत्रोको वाचन थियो। मानिसहरूको व्यस्त समय र समयका कारण परिवारसँग भेटघाट गर्न नपाएको र परिवारसँगको वास्तविकतालाई यस कथाले इंगित गर्न खोजेको छ। साहित्यकार मनोहर काफ्लेको कथा आमाको मजित्रोको वाचन सकिएको छ। तपाईँसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त गद्य सामग्रीहरू छन् भने ती पनि तपाईँले पठाउन सक्नुहुन्छ। यदि इमेल इन्टरनेटमा पठाउन सक्ने छन् भने तपाईँले कार्यक्रम स्पर्शको इमेल आइडी pc.sparsha@gmail.com मा पठाउन सक्नुहुन्छ। यदि तपाईँसँग पुस्तकहरू छन् भने ती पुस्तकहरू मलाई सम्पर्क गरेर पठाउन सक्नुहुन्छ, जसको लागि चाहिँ तपाईँले फेसबुकमा मलाई मेसेज छोड्न सक्नुहुन्छ। पर्वत चिमरिया सर्च गरेर कार्यक्रमप्रति सल्लाह सुझाव अनि प्रतिक्रिया दिँदै गर्नुहोला भन्दै तिनजेलसम्म रेडियो सुनेर साथ दिनुहुने अनि हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्दै प्राविधिक सपोर्टको लागि कविताजीलाई धन्यवाद भन्दै आजको यस विषयबाट म तपाईँहरूको आवाजको साथी पर्वत स्पर्श पनि आज्ञा माग्छु। तपाईँको साता शुभ बितोस्। नमस्ते, शुभरात्री।